مجلس مذاکرہ راؤنڈ ٹیبل، اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال۔ پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل۔
السلام علیکم، وائس آف امریکہ سے پروگرام راؤنڈ ٹیبل کے ساتھ میں ہوں اسد حسن، پروڈیوسر ہیں ہمارے ساتھ اسفر امام، اور میشا ڈوینس کی ہمارے انجینئر ہیں۔ آج کے پروگرام کا ہمارا موضوع ہے پاکستان کے اندر مذہبی جماعتوں کا پھر سے اتحاد اور نئے سخت گیر گروپوں کا ظہور۔ سامعین، پاکستان کے اندر ایک طرف نئے سخت گیر موقف رکھنے والی مذہبی جماعتیں تشکیل پا رہی ہیں، تو دوسری طرف ملکی سیاست میں کئی برسوں سے متحرک مذہبی جماعتیں دوبارہ متحد ہو رہی ہیں۔ تحریک لبیک یا رسول اللہ نامی جماعت گزشتہ ایک ہفتے سے دارالحکومت اسلام آباد کے فیض آباد سے داخلی راستے کو بند کیے ہوئے ہیں، اور تجزیہ کاروں کے نزدیک مذہبی شدت کے ساتھ ان کی جو قیادت ہے وہ اپنی سیاسی اہمیت بنا رہی ہیں، جبکہ جو ان کی جو نوزائیدہ سیاسی جماعت ہے اس نے حالیہ ضمنی انتخابات میں چونکا دینے کی حد تک تعداد میں ووٹ حاصل کیے ہیں، لاہور میں بھی اور پشاور میں بھی۔ اسی طرح متحدہ مجلس عمل، جس کو ایم ایم اے کے نام سے بھی آپ جانتے ہیں، جس نے سال 2002 کے انتخابات میں اسی اتحاد کے سبب بڑی کامیابی حاصل کی تھی، اس اتحاد کو جمعیت علماء اسلام مولانا فضل الرحمان گروپ کے سربراہ مولانا فضل الرحمان اور جماعت اسلامی کے امیر سراج الحق بحال کرنے کا اصولی فیصلہ سنا چکے ہیں۔ یہ تنظیم نو، یہ اتحاد دوبارہ سے یہ ملکی سیاست پہ کتنا اثر ڈال سکے گا، اور پھر خاص طور پہ جو نئے سخت گیر موقف کے ساتھ تشکیل پاتی ہوئی مذہبی سیاسی جماعتیں ہیں، ان کا کردار کیا ہوگا؟ ان دو جو فیکٹرز ہیں یا جو دو اکائیاں ہیں، ان کا آپس میں بھی اتحاد کا امکان ہے یا یہ ایک دوسرے سے خوف کا نتیجہ ہے؟ ساری چیزوں کا ہم انالیسز لیں گے، جائزہ لیں گے۔ ہمیں جوائن کریں گے اس پروگرام میں فیاض بلانا صاحب، سینئر صحافی ہیں، تجزیہ کار ہیں، ٹورانٹو بیسڈ ہیں، لیکن اسلام آباد اور پاکستان کے اندر ہونے والی اس طرح کی جو ڈیولپمنٹس ہیں سیاسی اور سماجی، اس پہ گہری نظر رکھتے ہیں۔ عاصم اللہ بخش صاحب وہ ہمارے ساتھ موجود ہوں گے، تجزیہ کار ہیں، سوشل سائنٹسٹ ہیں، ڈیلی 92 کے لیے آج کل لکھ رہے ہیں۔ اس کے علاوہ ہم کوشش کر رہے ہیں کہ جمعیت علماء اسلام کے رہنما بھی ہمارے ساتھ موجود ہوں گے کچھ دیر کے بعد، ہم کوشش کرتے ہیں کہ ان سے بھی ہمارا رابطہ ہو جائے۔ دونوں مہمانوں کا بہت شکریہ اور خیر مقدم۔ عاصم اللہ بخش صاحب، آپ سے شروع کرتے ہیں، کتنا اثر و رسوخ ہے اس وقت بھی جنرلی پاکستان کی سیاست میں جو مذہبی سیاسی جماعتیں ہیں ان کا، اور پھر یہ جو نئے گروپ تشکیل پائیں ان کا، ان کی آپس میں کتنی سملیرٹیز ہیں یا کتنی ایک دوسرے سے کہنا چاہیے کہ مختلف مزاج رکھتی ہیں آپس میں ایک دوسرے سے؟
دیکھیے، بات یہ ہے کہ جب بھی کوئی اینٹیٹی الگ سے اپنی ایک شناخت قائم کرتی ہے تو وہ دوسروں سے مختلف رہنا چاہتی ہے، اور اپنے لیے ایک جو ہے وہ سپورٹ بیس کی وہ متلاشی ہوتی ہے۔ یہی حال مذہبی گروپوں کا، اگر ان میں تضادات نہ ہوں اور آپس میں اختلافات نہ ہوں تو ظاہر ہے کوئی ایک گروپ ہوں،
صحیح،
لیکن ایسا نہیں ہے۔ اور اس وقت اگر ہم اس کو ایک براڈر پرسپیکٹو میں دیکھیں تو پاکستان میں آپ کو ایک ایسا محسوس ہوگا کہ ایک ایسے اگلے انتخابات کے حوالے سے ایسا کوشش ہو رہی ہے کہ بہت سے ایک نئی لک پارٹیز یا بہت سے الائنسز بنے جو ووٹ بھی لیں، سیٹیں بھی لیں، جس سے ایک طرح سے ہنگ پارلیمنٹ کا ایک تصور جو ہے وہ سامنے آئے، اور اس میں پھر پاور بروکر کرنا جو ہے وہ آسان ہو جائے۔ لیکن اس میں جو ایم ایم اے کے معاملات ہیں، اس میں اہم بات یہ ہے کہ ایک اس کا پولیٹیکل اینگل ہے اور ایک اس کا سوشل اینگل بھی ہے۔ پولیٹیکل اینگل یہ ہے کہ ظاہر ہے کہ یہ اسی طرح کے ایک الائنس بنانے کی کوشش ہو رہی ہے کہ جس میں جو مذہبی یا رائٹ ونگ کا ووٹر ہے اس کے لیے یہ مشکلات کم ہوں کہ وہ چوز کرے کہ کس کو ووٹ دینا ہے اسے، بلکہ وہ سارا جو ووٹر ہے وہ این بلاک جو ہے کسی ایک اینٹیٹی کو ووٹ دے سکے، اور اس کے لیے پھر یہ ایم ایم اے کا جو ایک ہے، کیونکہ یہ ایک ٹرائیڈ فارمولا ہے۔ 2002
تو ابھی ووٹر ان کا خاص طور پہ اوور آل پاکستان کے اندر آپ دیکھتے ہیں کہ ان کا ووٹر انٹیکٹ ہے، اسپیشلی جو ایکسٹریم رائٹسٹ فورسز ہیں ان کا؟
دیکھیے، ان کا ووٹر جو ہے وہ وہی ہے جو بہت حد تک پی ایم ایل این کا ووٹر رہا ہے، یا اب وہ کسی نے بہت ایک چھوٹی تعداد میں پی ٹی آئی کا ووٹر بھی ہے، لیکن زیادہ بڑی تعداد جو ہے وہ پی ایم ایل این کی رہی ہے۔ تو ایک کوشش یہ بھی نظر آتی ہے کہ उस वोट को इकट्ठा करके एक वर्केबल वोट बनाया जाए और पीएमएलएन की जो हिमायत है वो कम हो, और उसके लिए ये कोशिश जो है ये नजर आती है। लेकिन जो एमएमए का पिछला दौर था उस वक्त मारूजी हालात और थे, और इस वक्त जो हालात हैं वो नहीं है और बिल्कुल मुख्तलिफ हैं बल्कि कई तरह से। तो इसलिए अब वो उतना इफेक्टिव हो सकेगा कि पूरे सूबे की गवर्नमेंट या नेशनल असेंबली में इतनी ज्यादा वेटेज के साथ या सेनेट में आना उस पर एक सवालिया निशान बहरहाल है। लेकिन मजहबी जमातों के लिए ये सबसे बेहतर ऑप्शन मुमकिन है जो हो सकती है। अब इस पे वो कितना उनके लिए सूदमंद ये साबित होती है सीटों के हवाले से ये भी देखना बाकी।
फयाज विलाना साहब, आपका भी खैर मकदम। आप बताइएगा, आपके ख्याल में अगर हम इनिशियली पहले एमएमए की बात कर लें, उसकी बहाली वो किस हद तक मुख्तलिफ होगी साल 2017 में, अगर उसका मवाजना आप करेंगे 2002 की एमएमए से? तो
जी बहुत शुक्रिया असद भाई मुझे अपने प्रोग्राम में लेने का, और आसम अलाबाद शाह अस्सलाम वालेकुम आपको भी। ये जो बात आपने की है, मेरे ख्याल में ये पीएमएल की हमायत कम हो चुकी है, हो नहीं रही, वो हो चुकी है। पनामा के डिसीजन आने के बाद पीएमएल जो है वो उसका वो उस तरह का नहीं रहा, अब वो पब्लिकली वो पीछे बैक फुट पे है। अब जो मुक्तदर हलके हैं उन्होंने अपने तौर पर कट टू साइज की एक पॉलिसी है उनकी, कि वो अगर पीएमएलएन के से वोट जो है एकदम बड़ी तादाद में इमरान खान की झोली में जाता हुआ नहीं देखना चाहते, वो हर किसी को कट टू साइज करना रखना चाहते हैं, तो उसके लिए उन्होंने भी कुछ नए रास्ते, कुछ नई जो है वो ग्रुप बनिया उन में फ्रॉम बैक डोर बैक चैनल से,
तो उन्होंने भी इंजीनियरिंग का फैक्टर देख रहे हैं।
लेकिन इनकी अपनी सर्वाइवल की भी तो एक जंग है, हर पार्टी की अपनी, जमात इस्लामी की। जमात इस्लामी ने केटीके में 4 साल उनके साथ तहरीके इंसाफ के साथ रह के देख लिया, उन्होंने महसूस किया कि ये तो इनका तो कोई भी जलसा हो, कोई भी गैदरिंग हो, ये डांस के बगैर, ढोल ढमके के बगैर और उन चीजों के बगैर नहीं चल सकते, तो ये काइंड ऑफ जो है थोड़े से लिबरल हैं, शायद हम आगे इनसे ना चल सकें, तो शायद वो उन्हें अंदर से रेजिस्टेंस अपनी पार्टी से मिलती है, तो उन्होंने फिर बैक टू एमएमए जाने का सोचा। दूसरी तरफ मौलाना फजलुर रहमान साहब हैं, उन्होंने मियां नवाज शरीफ साहब के साथ इख्तदार इंजॉय कर लिया 4 साल, अब जब उन्होंने देखा कि वो पूरी पार्टी तो पानामा अकामा और आगे चल के अगर नैब के केसेस खुलते हैं, एनएलजी एलएनजी का केस खुलता है, हर बंदा उनका हर मिनिस्टर किसी न किसी शिकंजे में कहीं ना कहीं से वो फंसा हुआ है, तो उन्होंने देखा कि जब वो जो है उनका फॉल है तो हमें भी कोई अपने सर्वाइवल के लिए हमें कोई ऐसा रास्ता इख्तियार करना चाहिए जिसमें हम अगले इलेक्शन में 2018 में कुछ फेस सेविंग के साथ पब्लिक के पास जा सकें, तो उन्हें दे हैव टू गो बैक टू देयर ओरिजिनल स्टांस कि हम मुल्क में नफाज़े इस्लाम के लिए और नफाज़े शरीयत के लिए जो उनका एक है उनका पॉलिटिकल उस पे वो उन्हें वापस जाना पड़ा उस बात पे। अब देखना ये है कि ये कहाँ तक इफेक्टिव होंगे, यहाँ इफेक्टिवनेस की बात जो है वो सिर्फ एक मखसूस पॉकेट्स में इफेक्टिव थे और वहां तक ही रहेंगे बल्कि वहां से भी कम होते जाएंगे। फॉर एग्जाम्पल डेरा इस्माइल खान में अब मौलाना फजलुर रहमान साहब का उस तरह का होल्ड नहीं है
जो पहले हुआ करता था।
इसी तरह बलोचिस्तान के जो हलके हैं वहां भी अब वो JUI की वो बात नहीं है, तो ये सर्वाइवल की जंग है। सर्वाइवल के लिए वो एमएमए बनाएं या कोई नया नाम लेके आए, स्टिल दे आर डूइंग। लेकिन आप ये भी देखें कि दूसरी तरफ ये खादम रिजवी साहब और इस तरह के दूसरे फैक्टर जो हैं मजहबी जो हैं वो भी अपना रोल प्ले करेंगे अगले इलेक्शन।
बहुत सारे तजियाकारों का ख्याल ये है कि दर हकीकत ये जो खादम रिजवी वाला फैक्टर है जिसमें थोड़ी शिद्दत या सख्त गिरी नजर आती है, ये वो सबब बना है कि ये इत्तेहाद करने पे मायल हैं ये वो मजहबी सियासी जमातें जो निस्बतन कम सख्त गिर मजहबी मौकफ के साथ पार्लियामेंट के अंदर मौजूद है, उनको लगता है कि उनका वोट बैंक उधर न चला जाए। डॉक्टर मिराजुल हदा सिद्दीकी साहब हमारे साथ हैं, जमात इस्लामी सिंध के सरबराह हैं। डॉक्टर साहब बेहद शुक्रिया आपका। एमएमए उसकी बहाली का असूली फैसला हुआ, उसका ऐलान हो चुका, उस पर काम हो रहा है, आपसे जानना चाहेंगे कि बुनियादी तसव्वुर इसके पीछे क्या है, इस बात को जहन में रखते हुए कि आपकी जो दो बड़ी जमातें इस अलायंस को लीड करेंगी उनकी कौमी तरजीहात एक दूसरे से बिल्कुल मुख्तलिफ हैं, उनके इत्तेहादी एक दूसरे से बिल्कुल मुख्तलिफ हैं, उनकी प्रायोरिटीज मुख्तलिफ हैं, ये कैसे चलेगा और तसव्वुर क्या है, कौन सी जमात कितनी जगह एक दूसरे के लिए पैदा करेगी या छोड़ेगी?
बिस्मिल्लाहिर्रहमानिर्रहीम, मैं बहुत शुक्रगुजार हूँ वॉइस ऑफ अमेरिका का कि उसने इस अहम मसले पर मेरा मौकफ लिया है, और मैं ये कहना चाहूंगा कि आज पाकिस्तान की जमीनी सूरत हाल ये है कि यहाँ पर एक बहुत मजबूत पैगाम देने की जरूरत है, और वो पैगाम ये कि लोगों के मसाइल जमहूरी अंदाज में ही हल किए जा सकते हैं। इसलिए एमएमए की सूरत में वो तमाम मजहबी जमातें कि जो जमहूरियत और पार्लियामेंट के जरिए अपने मसाइल को हल करना चाहती हैं, वो एक तरह से यकजा हो रही हैं, मुत्तहिद हो रही हैं, और ये एमएमए का रिवाइवल हो रहा है। इससे पहले भी एमएमए जब पाकिस्तान के अंदर वजूद में आया तो उसने पाकिस्तानी मुआशरे को बहुत सारे ऐसे तोहफे दिए कि जिसने इस मुआशरे के अंदर एक बेहतरी और एक खूबी पैदा की। यहाँ पर जो मुख्तलिफ मसालिक के दरमियान एक कश्मकश है, उस कश्मकश को हल करने के लिए एमएमए से बेहतर कोई और इलाज पाकिस्तानी सोसाइटी के अंदर मौजूद नहीं है। और ये ठीक है कि बहुत सारी चीजों के अंदर सियासी जमातों के दरमियान इख्तलाफ होता है,
सही,
लेकिन अगर 80 और 90% चीजों के ऊपर उनके दरमियान इख्तलाफ नहीं है तो वो इंतखाबात के मौके पर भी और उसके अलावा भी एक दूसरे के साथ मिलकर चलते हैं।
लेकिन लेकिन जो सियासी अमली शक्लें हैं ना वो बड़ी मुख्तलिफ हैं। डॉक्टर साहब, मैं खता कलामी की माफी, ये सवाल
अल्हम्दुलिल्लाह बनी भी थी और चली भी थी और कामयाबी भी।
मैं खता कलामी की माफी, इसकी असल में सियासत की जो रियलिटीज हैं वो बड़ी मुश्किल और तल्ख भी होती है। मैं पूछना ये चाहूंगा, लेट्स एक लम्हे के लिए अगर हम एज्यूम करें कि 2018 में मुस्लिम लीग नवाज उस पोजीशन पे है कि अगर एमएमए अगर निस्बतन बेहतर सीटें हासिल कर लेती है कि अगर वो उसके साथ इत्तेहाद करे तो उसकी हुकूमत बन सकती है। आपकी क़यादत मियां नवाज शरीफ को फारिग कराने वालों में से एक थी, सुप्रीम कोर्ट पहुंचने वालों में से, तो क्या फिर एमएमए के बैनर के तले आप मियां नवाज शरीफ साहब के लिए रास्ता खोलने वाली जमात भी बनेंगे? साथ खड़े होंगे आप एमएमए के उसी तरह उसकी एक जो पॉलिसी होगी या जो अप्रोच होगी?
देखिए, जाहिरी बात है कि जब एमएमए बनेगा और 6 जमातें या 7 जमातें या हो सकता है कि इसमें मजीद जमातें भी शामिल हों, तो उसके बाद तमाम सियासी फैसलों में उन जमातों के सरबराहान और उनकी राय जो है वो अपनी जगह अहमियत रखेगी। इसलिए मैं किसी वर्चुअल चीज के ऊपर तो बात नहीं कर सकता। हाँ, कोई रियलिटी हो तो उसके ऊपर जरूर बात हो सकती है। जाहिरी बात है कि एक नया सियासी फैक्टर पाकिस्तान के अंदर जो इससे पहले भी रहा है और जिसकी एक फॉलोइंग मौजूद है, तो वो फैक्टर जब मैदान के अंदर आएगा तो बहुत सारे सियासी हरीफों और सियासी रकीबों के ऊपर बहुत सारे फर्क पड़ेंगे।
आप जाहिर है बिल्कुल इसको डायरेक्टली डायरेक्ट लफ्जों में जवाब नहीं देंगे। आसिम अल्लाह बाग साहब, ये सवाल आपसे कर लेते हैं, अगर ऐसा सिनेरियो अपने आप सामने रखते हुए बताएं कि एमएमए का हिस्सा जमात इस्लामी क्या करेगी या एमएमए का हिस्सा मौलाना फजलुर रहमान ग्रुप क्या करेगा अगर जमात इस्लामी कहती है कि हमें दोबारा पीटीआई के साथ इत्तेहाद करना है और फजलुर रहमान साहब कहते हैं कि नहीं, हमें नवाज लीग के साथ जाना है, तो क्या होगा?
देखिए, उसका एक सादा जवाब अगर सियासत की उसमें देना है तो वो चूंकि ये एक सियासी इत्तेहाद अब है, आप इसको उसको एक बिल्कुल स्ट्रिक्ट जो है वो लिटरल इखलाकी उस पे बुलंदी की सतह पे ना देखें, जहां से बेहतर डील ऑफर होगी वो कर लेंगे। अभी भी तो देखिए ना, तजादात ही हैं। पीटीआई की साथी जमात है जमात इस्लामी इत्तेहादी जमात है केपीके में, जबकि फजल रहमान साहब का और जो पीटीआई का ताल्लुक है वो हम सबके सामने है। दूसरी तरफ फजल रहमान साहब एक स्टॉन्च चलाए हैं नवाज शरीफ साहब के, और नवाज शरीफ साहब के हवाले से जो जमात इस्लामी की भी हालिया दिनों में पॉलिसी रही है वो उसका आपने भी खुद भी तذکرہ किया। तो ये तमाम तजादात जो हैं वो उस सियासी जो तरजीहात हैं उसके सामने जो है मान पड़ जाते हैं, क्योंकि सियासी तरजीहात सबसे अहम है। अब मैं इसमें एक, अगर आप मुझे इजाजत दें, बात करना चाहूंगा। अभी डॉक्टर साहब ने फरमाया कि मसले की जो हम आहंगी है उसको बेहतर करने में मदद मिलेगी, तो आप देखिए ये तमाम जमातें आज से पहले भी यहीं पे थी, इनकी जिम्मेदारी है, इनसे उम्मीद करते हैं अवाम के, ये जाहिर है कि अल्लाह का नाम देती हैं तो उसके नाम पर एक यकजा होकर कोई काम ऐसा करें जिससे अवाम की बेहतरी हो, वो तो नहीं हुआ। लेकिन इंतखाबी सियासत में जब इनको मौका मिला या इनको चांस नजर आया तो इकट्ठे भी हुए, और अब मसले की हम आहंगी की भी बात करें तो ये वो तादाद है जो आज की दुनिया में जब सोशल मीडिया इतना एक्टिव है, जब इलेक्ट्रॉनिक मीडिया की रीच दुनिया के हर कोने में, वहां भी छुपी नहीं रहती, وہ اب دور گزر گیا کہ لوگ سرکاری ٹیلی ویژن یا سرکاری اخبار پڑھ کے اپنی رائے قائم کرتے تھے. یہ چیزیں اب سامنے ہیں اور ان کا جواب دینا پڑے گا. اسی لیے میں کہہ رہا ہوں کہ 2002 کی نسبت 2018 ایک مختلف ٹائم ہے ایم ایم اے کے لیے بھی, اور مختلف سوالات اور مختلف ووٹر بیس سے ان کا سامنا ہوگا.
میں اس پہ آتا ہوں, اور خاص طور پہ جو نئے مذہبی کچھ گروپ جو سیاسی تنظیم کی شکل اختیار کرتے نظر آتے ہیں, ان کا کیا کردار ہے, ان سے جو بڑی مذہبی سیاسی جماعتیں ہیں وہ کس حد تک خائف ہیں, جیسے کہ بہت سارے لوگ اس بارے میں بات کر رہے ہیں. اس پہ ہم گفتگو کرتے ہیں لیکن چند سیکنڈ کی ایک بریک کے بعد.
پاکستان کہتے ہیں کہ خبریں تو بھائی لوکل ہوتی ہیں, لیکن جب ہمارے اور دنیا بھر کے مسائل ایک سے لگنے لگے تو آنکھیں کھلی رکھنی چاہیے.
پاکستان اور بھارت کے
کیا پتا کون سی خبر آپ کے کام آ جائے.
View 360
صرف آج نیوز پر.
وائس آف امریکہ سے پروگرام راؤنڈ ٹیبل میں آپ کا خیر مقدم. میں ہوں اسد حسن اور ہمارے ساتھ پروڈیوسر ہیں اسفر امام. بات ہم کر رہے ہیں پاکستان کے اندر مذہبی جماعتوں کا پھر سے اتحاد اور نئے سخت گیر گروپوں کا ظہور, اس پہ گفتگو ہو رہی ہے. ہمارے ساتھ ہیں فیاض بلانا صاحب, سینئر صحافی تجزیہ کار, عاصم اللہ بخش صاحب, اور ہمیں جوائن کر رکھا ہے ڈاکٹر معراج الہدا صدیقی صاحب نے. فیاض بلانا صاحب, آپ ہمیں بتائیے گا کہ ابھی آپ نے دیکھا کہ پچھلے کچھ دنوں کے اندر دو تین گروپ اسپیشلی بڑے نئے ایسے ایمرج ہو رہے ہیں جو مذہب کے ساتھ اپنی وابستگی کی بنیاد پہ سامنے آئے ہیں. ایک تو سب سے پہلے تحریک لبیک یا رسول اللہ رجسٹرڈ پارٹی, پھر آپ نے دیکھا کہ ملی مسلم لیگ انرجسٹرڈ, لیکن دونوں جماعتوں نے ووٹ لیے. اور یہ فیکٹر جو ہے وہ مولانا فضل الرحمان صاحب کے لیے یا سراج الحق صاحب کے لیے کتنا سوچنے کا مقام ہے, یا ان کے لیے کیا وہ ان کو کمیونیکیٹ کر رہا ہے, کیا ان کی پذیرائی کے بعد, بظاہر پذیرائی کے بعد, یہ دو بڑی جماعتیں بھی اپنے موقف میں کوئی تبدیلی لا سکتی ہیں؟
ڈاکٹر معراج الہدا صدیقی صاحب ہمارے لیے انتہائی قابل احترام ہیں. ابھی وہ ایم ایم اے کی جس طرح بات کر رہے تھے آپ نے, حالانکہ ڈاکٹر صاحب جتنا سینئر آدمی بھی آپ کے اس سوال کے جواب دینے کے لیے انہوں نے ورچوئل اور نان ورچوئل کی آڑ میں پتلی گلی سے ہو لینا مناسب سمجھا. آپ دیکھیں آنے والے دنوں میں 2018 میں کے الیکشن میں اگر یہ ایم ایم اے اسی طرح, اسی جو آپ کو سامنے اس وقت نظر آ رہی ہیں پولیٹیکل پارٹیز, اگر اسی طرح سٹیج پہ یہ کھڑی ہوئی تو انہیں تو پل پل اور قدم قدم ایسے سوالوں کا سامنا ہوگا. اور شاید لوگوں کو جس طرح عاصم اللہ بخش صاحب نے کہا کہ 2002 اور 2018 کی ایم ایم اے اور جو گراؤنڈ ریالٹیز ہیں وہ بہت مختلف ہیں, انہیں بہت مشکلات پیش آئیں گی. وہی چیز, وہی آپ جو ہے مٹیریل بار بار ریپر چینج کر کے, بلکہ اب تو ریپر بھی یہاں چینج نہیں ہو رہا, صرف تھوڑے سے 2-4-6 چہرے چینج ہو رہے ہوں گے, چہرے بھی نہیں ہوں گے. مولانا فضل الرحمان صاحب, لیاقت بلوچ صاحب, سراج الحق صاحب, ڈاکٹر معراج الہدا صدیقی صاحب, یہ سارے اس وقت بھی ایم ایم اے کے سٹیج پہ موجود تھے, اب پھر وہ اسی پہ ہیں. تو لوگ پوچھیں گے, عوام کا حق بنتا ہے, اور آج کل کا جتنا اوپن ایک سوشل میڈیا کے تھرو ایک اوپننیس آ گئی ہے سوسائٹی میں, لوگ پوچھیں گے کہ ہاں 2002 میں آپ نے ایم ایم اے بنائی تھی تو اس وقت آپ نے سوسائٹی میں کیا پازیٹیو امپیکٹ آپ کی وجہ سے ہوا, اور آج پھر آپ 2018 میں ہمیں وہی ایم ایم اے کا جو ہے چیز ہمیں ہمارے سامنے پیش کر رہے ہیں, یہ ان کے لیے مشکلات ہوں گی.
صحیح.
دوسری جگہ آ گئی یہ نئے گروپ جو تحریک لبیک یا رسول اللہ اور ملی مسلم لیگ جو ہے,
جی
ان دونوں کو اگر ہم دیکھیں تو تحریک لبیک یا رسول اللہ یہ تو بنی اپیرنٹلی, ابھی بھی وہ فیض آباد میں بیٹھے ہوئے ہیں, تو وہ کلیئر کٹ ہماری حکومتوں کی کمزوری فار ایگزامپل, یا ہماری سوسائٹی کی ایک کام علمی یا دانش کی ہم اس لیول پہ ابھی نہیں پہنچے. سپریم کورٹ آف پاکستان سے ایک ڈیسیژن ہوا کہ ایک بندہ ممتاز قادری صاحب, انہوں نے جو کام کیا انہوں نے وہ نہیں کرنا چاہیے تھا, انہوں نے قانون کو ہاتھ میں لیا اور وہ ان کا جو ہے وہ انہوں نے جو سلمان تاثیر کو مارا وہ قتل تھا.
صحیح.
ایک ڈیسیژن آ گیا سپریم کورٹ کا, مطلب سپریم کورٹ لیا جانا چاہیے, ہمارے پاکستان کے عوام کو سمجھنا چاہیے سپریم مینز سپریم ہوتا ہے, اور جب ایک ملک کی سپریم عدالت جو ہے یہ فیصلہ دے دیتی ہے उसके बाद हम जौक दर जौक हम पूरे उसे एक मजहबी पेशवा बना लेते हैं।
सिर्फ अवाम को समझना चाहिए या क़यादत को भी समझना चाहिए?
नहीं, अवाम को पहले समझनी चाहिए, क़यादत की जिम्मेदारी उसकी इम्प्लीमेंटेशन की आ जाती है कि वहाँ मज़ार बनने दिया जा गया इस्लामाबाद से, इस्लामाबाद से दूर नहीं है भाराकाऊ, इस्लामाबाद का हिस्सा है। वहाँ उनके कुल पे तीसरे दिन शायद कुल हुए थे, कुल पे ही झगड़ा शुरू हो गया, क्योंकि झगड़ा इसलिए हुआ कि वहाँ जो चंदा इकट्ठा हुआ मज़ार बनाने के लिए वो 8 करोड़ रुपया इकट्ठा हो गया था।
सही।
उस 8 करोड़ रुपए की वजह से लड़ाइयाँ शुरू हो गई उनके खानदान में और मुमताज़ कादरी साहब के मानने वालों में कि अब यहाँ मुतवाली कौन होगा, यहाँ कौन मजावर कौन होगा, इस मज़ार पे बैठेगा कौन और इस चंदा की संदूकची का संदूकची जो है उसका इंचार्ज कौन होगा। तो लड़ाइयाँ तो वहाँ से शुरू हो गई, ये तहरीक और ये तहरीक लब्बैक या रसूल अल्लाह और जो मुमताज़ कादरी साहब के मानने वाले सारे, ये वहाँ से ही उन्हें पता चल गया कि ये बहुत बड़ी पावर है और मजहब को पावर के तौर पर इस्तेमाल करके उसे पॉलिटिक्स में, ये पहले भी होता रहा, आज ये एक नए आप एक नए नाम के साथ आप देख रहे हैं फिर हो गया है। अब इतने दिनों से उन्होंने इस्लामाबाद को बिल्कुल वहाँ कारोबारी जिंदगी मफलूज किया हुआ है, आधे ऑफिस इस्लामाबाद में बंद हैं इसी वजह से कि जी वहाँ कोई आने का रास्ता नहीं, जाने का रास्ता नहीं। इसके अलावा और जो मसाइल पैदा हो रहे हैं, लोग बीमार हो रहे हैं जो वहाँ बैठे हुए हैं, अब उनके मानने वालों का भी वहाँ कोई सिस्टम नहीं है, कोई सेटअप नहीं है और हुकूमत की ये हालत है कि प्राइम मिनिस्टर से लेकर आप कैबिनेट के किसी मिनिस्टर का नाम ले लें, हर मिनिस्टर किसी न किसी करप्शन के मामले में, किसी न किसी अकामे के मामले में, किसी न किसी ग्रीन कार्ड या रेजिडेंट कार्ड के मामले में कहीं ना कहीं चोर है और कहीं ना कहीं वो भागा फिरता है और छुपता फिरता है। और हत्ता कि हमारे वजीर खजाना साहब तो मुल्क से इतने दिनों से गायब हैं और वो वहाँ लंदन में बैठे हुए हैं, बाकियों को देख लें, हर एक का कोई ना कोई इशू है। हुकूमत खुद जो है वो बहुत कमजोर पोजिशन विकेट पे खड़ी है, इसी वजह से वो इनको खादम हुसैन रिजवी और इन लोगों को कुछ कह नहीं सकी, सिवाय उन्होंने मीडिया को बैक चैनल से पाकिस्तान के मीडिया को रिक्वेस्ट किया है कि इन्हें जरा लो प्रोफाइल पे रखें। उन्होंने लो प्रोफाइल पे रख लिया। अब ये अपने हमारे उलमा हज़रात भी सोशल मीडिया भी देखते हैं, उन्होंने रिजवी मीडिया के नाम से सोशल मीडिया पे अपने जो है वो
पूरी चैनल लॉन्च किया है बिल्कुल और पूरी स्ट्रीमिंग हो रही है। डॉक्टर मिराज रज़ा साहब, आप ये फरमाइएगा कि जैसे हम इस तहरीक लब्बैक या रसूलुल्लाह का जिक्र कर रहे हैं, मुस्लिम मिली मुस्लिम लीग की हम बात कर रहे हैं, या इससे अलावा एक इत्तला ये भी मिल रही है कि सुन्नी मसलक की जो तंजीमें हैं वो निज़ाम मुस्तफ़ा के नाम के अलाइंस से सामने आ सकती हैं, यहाँ इन इन ग्रुपों से आप जैसी जो इस्टेब्लिश मजहबी सियासी जमातें हैं वो खौफ ज़दा हैं या अब वहाँ से इंस्परेशन ले रही हैं?
देखिए, मैं ये समझता हूँ कि हमें किसी से खौफजदा होने की कोई ज़रूरत नहीं है और बुनियादी और अहम बात यह है कि हमारे मुआशरे में सोचों की दो लहरें हैं। एक लहर वो है जो कहता है कि वोट देना हराम है और जमहूरियत कुफ्र है, और दूसरे वो लोग हैं जो कहते हैं कि आपके मसाइल को हल करने का तरीका जमहूरियत है, पार्लियामेंट है, वोट डालना है, शऊर को उजागर करना है, पैदा करना है। तो मैं ये समझता हूँ कि इन दोनों के दरमियान एक जमीन आसमान का फर्क है और हम उस हिस्से की नुमाइंदगी करते हैं जो ये समझता है कि वोट डालना कुफ्र नहीं है और जमहूरियत जो है ये हमारी शरीयत के मुताबिक है और इसके मुताबिक अमल करना चाहिए।
हम इस वक्त जिन भी सियासी जमातों का नाम ले रहे हैं सारे वोट के ऊपर बिलीव करते हैं,
अपना सियासी एजेंडा पेश करके और जितने लोग हमारे साथ चलने के लिए तैयार हों पार्लियामेंट में एक इत्तफाक राय के साथ चीजों को आगे बढ़ाना चाहिए। इसलिए जरा मैं ये भी कहना चाहूंगा कि ये जो लब्बैक या रसूलुल्लाह का धरना वहां चल रहा है इसमें हुकूमत ने ये ऐलान किया था, राजा जफरुलहक साहब की कमेटी बनाई गई थी और कमेटी की सिफारिशात को मंजर आम पर लाने का मुतालबा सब लोग कर रहे हैं। मेरा ये ख्याल है कि उन्होंने धरना दिया हुआ है, बाकी लोगों ने धरना नहीं दिया हुआ, लेकिन वो कह तो रहे हैं ना कि जिन लोगों ने हल्फनामे में तब्दीली की बात की थी उनके चेहरे जरा सामने लाए जाए और हुकूमत जो है वो उस पुराने हल्फनामे को कायदे कानून के मुताबिक बहाल क्यों नहीं,
और वो हुकूमत ने बहाल किया? लेकिन अच्छा जल्दी जरा मौजू से हम हट जाएंगे, लेकिन मैं फिर आपसे ज़िमनन ये पूछ लेता हूँ ये सवाल, इस वक्त जो धरना चल रहा है वहाँ पे खादिम रिजवी साहब का, आप उसको एंडोर्स करते हैं या आप समझते हैं कि वो जायज़ नहीं है?
हम ये समझते हैं कि उनके साथ मुज़ाकरात होने चाहिए और उनका ये मुतालबा बिल्कुल ठीक है कि राजा जफरुल्लाह साहब की कमेटी की जो सिफारिशात थी वो मंजर आम पर लाई जानी चाहिए।
ٹھیک ہے, مطالبہ ٹھیک ہے لیکن دھرنا ٹھیک ہے یا نہیں ہے انداز جو ہے؟
دیکھیں ظاہر بات ہے کہ اپنے دھرنے کے بارے میں تو وہ خود ہی ڈیسائیڈ کریں گے, اور لیکن میں یہ کہہ رہا ہوں کہ ایسے معاملات کے اندر حکومت انتہائی کمزور وکٹ کے اوپر کھڑی ہے, وہ اپنے وزراء کو بچانا چاہتی ہے, اور وہ اصولی موقف, حالانکہ مسلم لیگ نون نے پارلیمنٹ کے اندر ایک درجے میں توبہ بھی کی لیکن وہ پوری توبہ مکمل اگر کر لی جائے اور راجہ ظفر الحق کی کمیٹی کی سفارشات سامنے لے آئی جائیں تو اس میں کون سا آ رہا ہے؟
ٹھیک, واپس آتے ہیں اپنے موضوع کی جانب. آصف اللہ بخش صاحب, آپ یہ فرمائیے گا, آپ ذرا کلیکٹیولی آپ ان کو دیکھیں, بھلے وہ ایم ایم اے ہے یا بھلے وہ نظام مصطفیٰ کے نام سے سنی مسئلہ کا کوئی اتحاد بنتا ہے یا پھر وہ تحریک لبیک یا رسول اللہ اور ملی مسلم لیگ ان رجسٹرڈ, یہ ساری جماعت ہیں, یہ اوور آل جتنا بھی مذہبی ووٹ ہے دائیں بازو کی جو جماعتیں ہیں, 2018 کے انتخابات میں اگر ہوتے ہیں جیسے آج مولانا فضل الرحمان صاحب کہہ رہے تھے, اگر ہوتے ہیں کیا امپیکٹ ڈالیں گی بڑی سیاسی جماعتوں کو, اس سے فائدہ ہوگا نقصان ہوگا, کیا کیا صورتحال آپ کے سامنے بنتی ہے؟
دیکھیے انتخابات میں دو چیزیں میٹر کرتی ہیں, ایک تو انتخابی ماحول جو ہے وہ کیا بنتا ہے, اور جو مین انتخابی ایشو بنتا ہے, یعنی ایک عام طور پہ نا ہر انتخابات میں ایک ایسا جو ہے وہ سبجیکٹ سامنے آتا ہے جس کی بنیاد پہ انتخابات لڑے جاتے ہیں. جیسے ہم نے 2008 کے انتخابات میں دیکھا کہ وہ محترمہ بینظیر بھٹو کی شرکت کے بعد وہ ایک خاص لہر وہ بن گئی. 2013 میں ہم نے دیکھا کہ میاں نواز شریف کا جو کے حوالے سے ایک وہ میں جو تھا کہ ان کے ساتھ 1999 میں وہ ایک فیکٹر آ گیا. اس میں دو چیزیں ہیں, ایک تو یہ کہ انتخابات میں یہ دیکھا جاتا ہے کہ ہسٹوریکلی جو ووٹ پولڈ ہے پارٹیز کا وہ کتنا ہے, تو اگر ہم ان جماعتوں کو الگ کر کے بھی دیکھیں تو جو انہوں نے ووٹ کیا ہے اگر اس کو اکٹھا کر لیا جائے پچھلے دو انتخابات میں, تو 2018 کے انتخابات میں تا آنکے ان کے حق میں کوئی بہت بڑی لہر نہ چل پڑے, بہت بڑا ایک ووٹنگ پورشن لینا ان کا بہت مشکل نظر آ رہا ہے, کیونکہ اس انتخابات میں جو مین جو دو کنٹینڈنگ پارٹیز ہوں گی جیسا توقع کیا جا رہا ہے خاص طور پہ پنجاب میں اور کچھ بھی حد تک کے پی کے میں, وہ پی ایم ایل این اور پی ٹی آئی ہیں. اور دوسری چیز اس میں یہ ہے کہ جو ایک لوگوں کا پچھلا ایکسپیرئنس رہا ہے ایم ایم اے کے متعلق, یا جس طرح کی پرسپشن کی آپ ابھی بات کر رہے ہیں کہ یہ جو کچھ ہو رہا ہے یہ کیوں ہو رہا ہے اور اس کے آگے چل کے ملک کے مستقبل پہ کیا فرق پڑے گا, یہ عام آدمی کے ذہن میں بھی ہے. میں یہ سمجھتا ہوں کہ جو مین فیکٹر ہے, یعنی سندھ کی حد تک پیپلز پارٹی ہے, ایم کیو ایم یا ایم کیو ایم کا اگر کوئی الائنس بنتا ہے, بلوچستان میں ہمیشہ ایکسپلٹ مینڈیٹ ہوتا ہے اور اس میں پھر تقریباً جو بھی دو چار بڑی پارٹیز ہوتی ہیں مل کے گورنمنٹ بنا لیتی ہیں. کے پی کے میں پی ٹی آئی کا, پی ایم ایل این کا, اور پھر یہ دیکھنا پڑے گا کہ یہ ایم ایم اے اگر بنتی ہے, کیونکہ ذہن میں رکھنا چاہیے کہ ایم ایم اے کا بھی اصولی فیصلہ ہوا ہے, اس کا اتحاد باقاعدہ نہیں ہوا,
اور اطلاع دی ہے کہ پارٹیوں کے اندر اس میں اختلافات بھی ہیں, جماعت اسلامی کے اندر بھی ریزسٹنس ہے بعض لوگوں کی حد تک.
وہ کیا, اور دوسری بات یہ کہ اس میں بالکل سمپل بات ہے, اگر جے یو آئی ایف, کیونکہ وہ اپنے آپ کو سینئر پارٹنر سمجھتے ہیں,
ٹھیک ہے, ہمارے پاس میں اس میں
ان کے حق میں بہتر ہے پی ایم ایل این کے ساتھ الائنس ہوگا تو وہ کر لیں گے, یا ان کو اکیلے
ایم ایم اے ایم ایم اے اینڈ پی ایم ایل این الائنس, شاید وہ خاص طور پہ کہیں افیکٹو ہو. آخری منٹ فیاض ولانا صاحب, یہ بتائیے گا انٹرنلی اس کے اثرات, اور آپ ملک سے باہر بیٹھے ہیں وہاں پہ کیا امیج آتا ہے جب ایک سخت موقف والی جماعتیں ووٹ بھی حاصل کرتی ہیں اور پھر وہ دھرنے بھی دے رہی ہیں اور پھر وہ ڈومیننٹ بھی کرتی ہوئی سوسائٹی میں نظر آتی ہیں, لیکن ووٹ کی حد تک وہ ڈومیننٹ ہیں یا ڈیکلائن پہ ہیں؟ بلانا صاحب,
پاکستان میں کہ وہ ایم ایم اے, دفاع پاکستان کونسل, تحریک لبیک یا رسول اللہ, ملی مسلم لیگ ان رجسٹرڈ, جتنے بھی گروپس فیکٹس یا اتحاد سامنے آئے وہاں, جتنے فار ایگزامپل امریکہ, برطانیہ اور دوسرے جو بڑے امپورٹنٹ ورلڈ پالیٹکس میں جن کی کوئی اہمیت ہے اور جن کنٹریز کی, ان کے وہاں جو امبیسڈرز اور ہائی کمشنرز بیٹھے ہوئے ہیں وہ ویکلی منتھلی رپورٹس وہاں سے بھیج رہے ہیں, تو انہیں بھی گراؤنڈ ریالٹیز کا پتہ ہے, پھر میڈیا کے تھرو بھی پتہ چلتا ہے کہ یہ چھوٹے چھوٹے پریشر گروپس تو ہیں لیکن یہ پوری سوسائٹی کو کہیں کوئی بہت بڑی چینج نہیں لا سکتے.
بہت شکریہ فیاض ولانے صاحب, آپ نے ہمیں جوائن کیا. ڈاکٹر مراج الہدا صدیقی صاحب آپ کے بھی ہم مشکور ہیں, اور ڈاکٹر معصم اللہ بخش صاحب آپ کا بھی شکریہ کہ آپ نے ہمیں جوائن کیا. پروگرام یہاں پہ ختم کریں گے. اسد حسن اور اسفر امام کو اجازت دیجیے, اللہ حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے میں